यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाली हिन्दू महिलाहरू आज परम्परागत हरितालिका तीज पर्व मनाउँदै संयुक्त राष्ट्रसंघको 78 महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्यूयोर्कमा। मुलुकको समग्र शान्ति सुरक्षा, दैनिक उपभोग्य सामग्रीको उपलब्धता लगायतका विषयमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा सम्बद्धहरूसँग छलफल। सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत चिकित्सक बीच छ बुधी सहमति र जिका भाइरस फैलिने आशंकामा भारतको केरला राज्यका केही स्थानमा विद्यालय तथा कार्यालयहरू बन्द।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाली हिन्दू महिलाहरू आज परम्परागत हरितालिका तीज पर्व मनाउँदैछन्। हिमालयकी पुत्री पार्वतीले महादेवपति पाऊ भनी कठोर व्रत बसी आफ्नो मनोकामना पूरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाउँदै आएको मानिन्छ। यस सांस्कृतिक पर्वमा पानी समेत नखाई विवाहित महिलाहरू शिवको पूजा आराधना गर्दै आफ्ना पतिको दीर्घायु सुस्वास्थ्यको कामना गरी व्रत बस्छन् भने अविवाहित महिलाहरू सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ व्रत बस्ने गर्दछन्। यस अवसरमा महिलाहरू विभिन्न तीर्थस्थल, मन्दिर तथा देवालयमा गई शिव पार्वतीको पूजा उपासना गरेर ती सम्बन्धी गीत, भजन र चुटका गाई यो पर्व मनाउने परम्परा सनातन हिन्दू संस्कृतिमा रहिआएको छ। तीजका अवसरमा गाइने गीत नेपाली लोक संस्कृतिमा अत्याधिक लोकप्रिय छ। यस दिन जल समेत नखाई व्रत बस्नुपर्ने भएकाले हिजो विभिन्न परिकार तथा मिष्ठान्नहरू तयार गरी व्रतालुहरूले दर खाने प्रचलन छ। आज बिहानैदेखि महिलाहरू सौभाग्यसूचक धागो, पोते, टीका, गरगहना र रंगीचंगी कपड़ा पहिरिएर आराध्य देव पशुपतिनाथ लगायत देशका विभिन्न शिव मन्दिरमा भेला भइरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका तीज पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको छ। उहाँले नेपाली महिलाहरूको महान चाड़ तीजको सुखद अवसरमा सबै नेपाली दिदी बहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गर्दै समस्त नारी जाति, प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैंगिक विभेद, जातीय विभेद लगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभएको छ। समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै उहाँले परापूर्वकालदेखि चलिआएको रीतिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रूपमा यो चाड मनाउँदै आइरहेको आफूले महसुस गरेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले तीजले सबैमा खुशी र मनोरञ्जन साटासाट गरेर देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढ़ाउन सहयोग पुगोस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ। त्यस्तै उपराष्ट्रपति राम साय प्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड़किलो बनाउनबाट रोक्नुपर्ने बताउनु भएको छ। हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनु पर्ने बताउनुभयो। उहाँले मौलिक संस्कृतिलाई ओझेलमा पार्ने, आर्थिक भार पर्ने गरी चाड़बाड़ मनाउने विकृतिलाई हटाउँदै यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना सबैले गर्नुपर्ने बताउनु भएको छ। उहाँले हरितालिका तीज हिन्दू महिलाहरूले अत्यन्तै हर्षोल्लास र आनन्दका साथ मनाउने मौलिक र महान पर्व भएको पनि उल्लेख गर्नुभएको छ। सभामुख देवराज घिमरेले हिन्दू महिलाले महादेवको पूजा आराधना गरी मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ। तीज बाली नाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो भन्दै सभामुख घिमरेले यस पर्वको धार्मिक, सांस्कृतिक सँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ। लैंगिक तथा पारिवारिक विभेदलाई तीजका अवसरमा विभिन्न माध्यमद्वारा सार्वजनिक गर्ने चलन रहेको थियो, तसर्थ तीज महिला जागरणको सन्देश फैलाउने सामाजिक मंचका रूपमा समेत विकास हुँदै गएको सभामुख घिमरेले उल्लेख गर्नुभएको छ। नेपाली कंग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गर्नुभएको छ। नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीजका अवसरमा सम्पूर्णमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै वहाँले समाजमा सौहार्दता र एकतालाई मजबूत तुल्याउन यी पर्वहरूले योगदान गर्दै आएको उल्लेख गर्नुभएको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि महिला दिदीबहिनीहरूले हरितालिका तीज पर्व मनाइरहेका छन्। दिदीबहिनी जम्मा हुने, दर खाने र नाचगान गरेर मनाइने तीज पर्व सांस्कृतिक पर्वका रूपमा मनाइने भए पनि यस पर्वलाई सामाजिक रूपमा महिलाहरूले विजय हासिल गरेको पर्वका रूपमा समेत लिने गरेका छन्। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
प्राचीन कालदेखि मौलिक पर्वका रूपमा मनाइँदै आएको हरितालिका तीज पर्व मनाउने शैली फेरिएको छ। महिलाहरूले समानता र स्वतन्त्रताको हक दावी गर्दै उपलब्धि हासिल गरेको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको व्याख्यालाई समय अनुसार परिभाषित गरिँदै लगिँदा तीज पर्व मनाउने शैली, परम्परा र गरिने क्रियाकलापमा समेत फरक पर्दै आएको पाइन्छ। मूलत प्राचीन कालमा महादेवलाई जीवनसाथीको रूपमा पाउन पार्वतीले खाना खान छोडेकी थिइन्। त्यसलाई व्रतका रूपमा व्याख्या गरियो। पार्वतीले आफूले रोजेको जीवन साथी छान्न सफल भएको खुसियालीमा तीज मनाउन थालिएको बताउनुहुन्छ सांस्कृतिक अभियन्ता घनश्याम कोइराला।
महिलाहरूको विजयको उत्सवको रूपमा मनाउन सकिने परम्परागत पर्व हो।
समय फेरिएसँगै तीज मनाउने शैली पनि विभिन्न कालखण्डमा फरक हुँदै आएको पाइन्छ। सांस्कृतिक अभियन्ता कोइराला अबका तीज चाहिँ यसरी मनाउनु पर्ने बताउनुहुन्छ।
अधिकारको दावी गर्ने हिसाबले यो पर्वलाई सम्झिनुपर्छ र पुँजीवाद जन्ने जुन विकृति देखावटीका कुराहरू छन्, पाखण्ड छ, आडम्बर छ, मान्छेले आफैले बुझेर यसलाई चाहिँ छोड्ने, बजारको प्रभावमा नपरेर सामाजिकता संस्कृतिका हिसाबले मनाउनुपर्छ भन्ने नै लाग्छ।
पछिल्लो समय तीजमा महिलाहरूले महँगा लुगा र गर गहना लगाएर महिनाभरि दर खाने, अस्वाभाविक रूपले नाच्ने र गाउने गर्छन्। कतिपयले हरितालिका तीजका दिन श्रीमानको आयु लामो होस् भनेर निराहार व्रत बस्छन् र गोडा धोएर पानी पनि खान्छन्। एक व्यक्तिले अर्को व्यक्तिको आयु बढाइदिन व्रत बस्नुपर्ने र गोडा धोएर पानी खानुपर्छ भन्ने तर्क वैज्ञानिक होइन। लामो समयदेखि महिला अधिकारका लागि संघर्षरत रहँदै आउनु भएकी नेत्री एवं पूर्व मन्त्री शान्ता मानवी चाहिँ पहिलाको तीज स्मरण गर्दै वर्तमानमा त्यस्तै गर्नुपर्छ भन्ने नलागेको बताउनुहुन्छ।
महिलाहरूलाई दास बनाउनको लागि, महिलाहरूलाई रताउनको लागि जुठो कुरा खानुपर्ने, खुट्टा धोएर जल खानुपर्ने, कसैको आयु बढाइदिएर कसैले वर्ष र शिवजी जस्तो वर पाउनको लागि भन्ने त कथामा छ, सबै मान्छेहरूले बनाएका हुन्।
तीज वास्तवमा महिला अधिकारसँग सम्बन्धित पर्व पनि हो। यसमा धर्म संस्कृति जोडिनु स्वाभाविक पनि हो। मानिसले समाज बनाए, समाजले संस्कृति बनायो। समाजमा संस्कृति थिएन भने मानव जीवन रसपूर्ण हुने थिएन। अझ तीज जस्ता पर्वहरूले मानिसबीचको आत्मीयता झनै बढाउँछ। त्यस्तै हरितालीका तीज पर्व पनि हालसम्म प्राप्त महिला समानता र स्वतन्त्रताका अधिकार उपयोग गर्दै थप उपलब्धिका लागि एक भएर लड्ने प्रतिबद्धताको पर्व बन्नुपर्दछ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने मूल नारा सहितको राष्ट्रिय बाल दिवस 2080 सम्पूर्णमा हार्दिक शुभकामना।
यसै अवसरमा विशेष गरी संस्थागत स्याहार पछि बाहिर आउनुभएका किशोर किशोरीको सहज सामाजिक पुनर्एकीकरण र आत्मनिर्भर संघ सम्बन्धित निशुल्क सिपमूलक तालिमहरूका लागि छाता संस्था नेपालद्वारा संचालित परियोजना चौतारी युवा क्लबमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नम्बर 01-5502-516।
प्रायोजक छाता संस्था नेपाल, समन्वय राष्ट्रिय बाल अधिकार परिषद।
अब बाँकी समाचार। संयुक्त राष्ट्रसंघको 78 महासभामा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्यूयोर्क पुग्नु भएको छ। प्रधानमन्त्री प्रचण्डलाई परराष्ट्र मन्त्री एनपी साउद, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा लगायतले स्वागत गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई असोज 4 सम्बोधन गर्नुहुनेछ। 78 महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अस्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गर्नुभएको थियो। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठ सहित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। हिजो रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव, प्रधान सेनापति, गृह तथा रक्षा सचिव, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यवाहक प्रमुख लगायत सहभागी हुनुहुन्थ्यो। सुरक्षा निकायका प्रमुखसँगको छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्का तथा गृहमन्त्री श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको छ। शान्ति सुरक्षाको अवस्था दुरूस्त राख्न तथा सामाजिक सद्भाव खलबलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन पनि सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिएको छ। चाड़ पर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य सामान सहज उपलब्ध हुने व्यवस्था मिलाउन, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्री खड्काले निर्देशन दिनुभएको छ। चाड़ पर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाई समेत थप प्रभावकारी बनाउँदै कहीँ कतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरन्तै कार्यवाही गर्न पनि उहाँले निर्देशन दिनुभएको छ। त्यस्तै उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द बढ़ाउने तथा सामाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकाले त्यसतर्फ सजग र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। हिजै राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री खड्काले भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा पुगी कार्यवाहक प्रधानमन्त्री खड्काले देशको समसामयिक विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराउनु भएको हो। सरकारले अपर अरूण जलविद्युत परियोजनाका लागि विश्व ब्याङ्कबाट प्राप्त हुने 60 लाख अमेरिकी डलर सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अपर अरूण जलविद्युत परियोजनाको पूर्व तयारीका लागि विश्व ब्याङ्कबाट सहुलियत ऋण सहायता लिन लागेको बताउनुभयो। यस्तै 29 गते बसेको मन्त्री परिषद बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छूट दिने सम्बन्धी सूचना प्रकाशन गर्ने, बाध्यकारी श्रम सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो। मन्त्री शर्माले बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा बाबुराम पन्तला नियुक्त गर्ने, जटामसी वनस्पतिको व्यवस्थापन निकायको रूपमा डिभिजन वन कार्यालयलाई तोक्ने पनि निर्णय भएको बताउनुभयो। शुक्रबार राति काठमाडौँको तीनकुन स्थित गैरी गाउँमा चारजनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक 12 विषय नगरपालिकाका संजय भण्डारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा हिजो पत्रकार सम्मेलन गरी अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो। उक्त घटनापछि खुकुरीसहित भागेका निज आरोपीलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनुभयो। उहाँले बोल्न नसक्ने निज भण्डारीलाई केही समय अघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसिभी बढ़ेको र त्यसैका न्यूमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताउनुभयो। जन्मजात बोल्न नसक्ने हत्या आरोपी भण्डारीको प्रहरीले दोबासेको सहयोगमा बयान लिएको जनाएको छ। शुक्रबार मध्यराती गैरीगाउँ स्थित दिव्य समिलमा मोरङ घर भएका 19 वर्षीय नवीन राईसहित सुरक्षा गार्ड को जिम्मेवारीमा रहेका कुमार भुजेल सहित उनकी पत्नी अम्बिका भुजेल र उनकी आमा 70 वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले 61 किलो सुन तस्करी प्रकरणमा हिजो 29 जना विरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अध्ययन प्रतिवेदन अनुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँका श्रेष्ठदार कौशलेश्वर गेवालीले जानकारी दिनुभयो। मुद्दामा 3,50,30,91,000 रूपियाँ बिगो दावी गरिएको छ। अमेरिकाबाट गोस्वारा हुलाक कार्यले दिल्ली बजार मार्फत ल्याइएको 3 किलो 239 ग्राम गाँजा र 268.210 ग्राम खैरो हिरोइन सहित 10 जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो काठमाडौँले विशेष सूचनाका आधारमा अमेरिकाबाट ल्याइएको गाँजा डेलिभरी गर्ने 6 जना र खैरो हिरोइन सहित 4 जना गरी 10 जनालाई पक्राउ गरेको जानकारी दिएको छ। उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन 2033 बमोजिम अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताउनुभयो। पक्राउ परेकाहरूलाई हिजो सार्वजनिक गर्दै प्रहरी उपरीक्षक जोशीले पार्सलमा गाँजा पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो। हेटौडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत चिकित्सक र सरकारले गठन गरेको वार्ता टोलीबीच छ बुधे सहमति भएको छ। स्वास्थ्य मन्त्रालयमा हिजो भएको वार्तामा हेटौडाको सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने र नेपाल चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिने लगायतका छ बुधे सहमति भएको हो। भदौ 27 गते हेटौडाको सन्चो अस्पतालका डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो। चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले हिजो आकस्मिक बाहेका सेवा ठप्प पारेका थिए। सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डाक्टर विकास देवकोटाको संयोजकत्वमा 5 सदस्यीय वार्ता समिति गठन गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले बालबालिकाको सर्वाङ्गीण विकासका लागि सरकारले अझै काम गर्न आवश्यक रहेको बताउनु भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा हिजो आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव सुनाउनु हुँदै अहिलेको आधुनिक समयमा बालबालिकाका लागि शिक्षा र सुविधा अझै पर्याप्त र गुणस्तरीय हुन नसकेकाले सरकारले अझै धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले बालबालिकाको आधारभूत आवश्यकतासहित समग्र नेतृत्व विकासको विषयलाई नारामा सीमित नराखी सरकारले व्यवहारमै देखिने गरी काम गर्न सुझाव दिनुभयो। कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बालबालिकाले उठाएका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। राजस्व चुहावटको समस्याबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ। गत शुक्रबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण र नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना एक हप्ताभित्र पेश गर्न राजस्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो। राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा निकाय एवं विभागीय प्रमुखहरू यो कार्यदलमा सदस्य रहेको अर्थ मन्त्रालयले जनाएको छ। चाडपर्व लक्षित गरी हुने कालोबजारी मूल्यवृद्धि मिसावट र कृत्रिम अभाव रोक्ने गरी अनुगमन गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको दैनिक उपभोग्य खाद्य वस्तुहरूको आपूर्ति व्यवस्थापन सम्बन्धमा राष्ट्रिय उपभोक्ता मञ्चबाट प्राप्त प्रतिवेदनमाथि छलफल गर्न हिजो सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले चाडपर्व लक्षित गरी हुने सबै किसिमका कालोबजारी मूल्यवृद्धि र कृत्रिम अभाव रोक्न अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले चिनी चामल लगायतका दैनिक उपभोग्य वस्तुको अनावश्यक मूल्य वृद्धि गर्ने कृत्रिम अभाव सिर्जना गर्नेलाई कड़ा कार्यवाहीको माग गर्नुभयो। सार्वजनिक लेखा समितिले महालेखा परीक्षकको कार्यालयले देखाएको बेरुजु लगायतका विषयमा अध्ययन गर्न 9 उपसमिति गठन गरेको छ। समितिको हिजो बसेको बैठकले 21 मन्त्रालय र 20 संवैधानिक निकायका महालेखाले देखाएका बेरुजु लगायतका विषयमा अध्ययन गर्न मन्त्रालयगत क्लस्टर छुट्याएर 9 उपसमिति गठन गरेको हो। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन कालीगढ़हरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व आज मनाउँदैछन्। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति र तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ। आजको दिन कालीगढ़ले उपभोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रिने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अबकी अन्तर्राष्ट्रिय समाचार। भारतको केरला राज्यमा निपा भाइरस फैलने आशंकामा केही स्थानमा विद्यालय तथा कार्यालयहरू बन्द गरिएका छन्। निपा भाइरसको संक्रमणको अवस्था पत्तो लगाउन त्यहाँको उत्तरी जिल्ला कोझिकोडेमा 153 जना स्वास्थ्य कर्मी सहित 700 भन्दा बढ़ीको स्वास्थ्य परीक्षण गरिएको छ। निपा भाइरसबाट 2 ज्यान गएको र 3 अस्पतालमा उपचार भइरहेको अवस्थामा त्यहाँ थप 10 सार्वजनिक ठाउँमा भेला नहुन सरकारले आदेश दिएको छ। गत सन् 2018 यता केरलामा निपा भाइरस संक्रमण देखिएको यो 4 पटक हो। उत्तर कोरियाली नेता किम जोङ उन आफ्नो बख्तरबन्द रेल चढ़ेर हिजो रूसबाट प्रस्थान गरेको रूसी समाचार एजेन्सीहरूले जनाएका छन्। कोरोना भाइरस महामारीपछि किमको पहिलो औपचारिक विदेश भ्रमणले मस्को र प्योङयाङले प्रतिबन्धको अवज्ञा गर्ने र हतियार सम्झौता गर्ने पश्चिमाहरूको डरलाई बढ़ावा दिएको छ। ब्राजिलको अमेजनमा एउटा सानो विमान दुर्घटना हुँदा 14 मृत्यु भएको छ। विमानमा रहेका 12 यात्री र चालक दलका 2 सदस्यको मृत्यु भएको हो। अमेजन राज्यका सुरक्षा सचिव भिनिसिएस अल्मेडाले अतिकम भिजिबिलिटीमा अवतरण गर्दा विमान दुर्घटना भएको बताउनु भएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा हुने विप्रेषण आप्रवाह करिब 26% बढेर 1,16,02 करोड़ रुपियाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार अघिल्लो वर्ष सोही अवधि साउनमा विप्रेषण आप्रवाह 20.3% बढेको थियो। यस अवधिमा अमेरिकी डलरमा हुने विप्रेषण आप्रवाह 21.5% वृद्धि भई 87,98,00,000 पुगेको छ। अघिल्लो वर्ष त्यस्तो आप्रवाह 12.5% वृद्धि भएको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने संस्थागत तथा व्यक्तिगत नेपालीको संख्या 12.1% कमी आई 39,152 जना भएको छ। अर्थमन्त्री डाक्टर प्रकाश शर्माले मुलुकको अर्थतन्त्रले लय समात्दै गएको बताउनु भएको छ। कर्मचारी सञ्चय कोषको 52 वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले पछिल्लो समय मुलुकमा पर्यटकको आगमन वृद्धि भएको, रेमिटेन्सको आप्रवाहमा वृद्धि भएको तथा आर्थिक गतिविधि क्रमशः बढ्दै गएको उल्लेख गर्नुभयो। सरकारी लगानीका संस्थानहरूले वार्षिक उत्सवसँगै वर्षभरि के कति काम भयो, कति काम हुन सकेन र के कस्ता समस्याहरू रहे भन्ने विषयमा समीक्षा गरेर अघि बढ्नु आवश्यक भएकोमा अर्थमन्त्री महतले जोड़ दिनुभयो। कार्यक्रममा अर्थमन्त्री महतले संचयकर्ताहरूको रकम लगानी गर्दा संचय कोषले यथेष्ट मात्रामा विश्लेषण गरेर लगानी गर्नु आवश्यक भएकोमा जोड़ दिनुभयो। अर्थमन्त्री महतले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्धमा निजी क्षेत्रलाई पनि समेट्ने गरी तयारी अघि बढ़ाएको पनि जानकारी दिनुभयो। कार्यक्रममा कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष 2079-80 सम्ममा 5,82,300 बचतकर्ताको 5 खर्ब रकम सञ्चय गरी परिचालन गरिएको जानकारी दिनुभयो। कार्यक्रममा कोषमा 15 वर्ष, 25 वर्ष र 35 वर्ष सेवा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो। आर्थिक वर्ष 2080-81 पहिलो महिना साउनमा नेपालबाट हुने कुल वस्तु निर्यात 8.7% घटेर 13,53,00,000,00 रुपियाँ मात्रको भएको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात 28.7% घटेको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात 20.8% घटेको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः 27.2% र 15.4% वृद्धि भएको छ। आर्थिक वर्ष 2080-81 पहिलो महिनामा कुल वस्तु आयात 1.6% घटेर 1,29,24,00,00,000 रुपियाँ बराबरको भएको छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात 12.9% घटेको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेपाल शेयर बजारको परिसूचक 42.14 अङ्कले घटेको छ। नेप्से परिसूचक 2.09% घटेर 1,964.91 अङ्कमा कायम भएको छ। आइतबार 278 कम्पनीहरूका 56,59,458 किता शेयरहरू 2,02,84,65,000 रुपियाँमा किनबेच भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवर्धनमा सरकारले सहजीकरण गर्दै आएको बताउनु भएको छ। काठमाडौँको भिरकुटी मण्डलमा जारी सवारी साधनको मेला नाडा अटो सो 2023 स्थलगत अवलोकन पछि संचार कर्मीहरूसँग कुरा गर्दै ऊर्जा मन्त्री बस्नेतले विद्युतीय सवारी साधनको प्रवर्धनका लागि देशव्यापी रूपमा थप चार्जिङ स्टेशन निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो। निजी क्षेत्रले चार्जिङ स्टेशन निर्माण गर्न चाहेको खण्डमा आवश्यक सहजीकरण गरिएको युग सुहाउँदो विद्युतीय सवारी साधनको प्रवर्धनका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ। कोलम्बोमा आइतबार भएको फाइनलमा घरेलु टोली श्रीलंकाले दिएको 51 रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाएर पूरा गरेको थियो। बलिङमा मोहम्मद सिराजले श्रीलंकन ब्याटरलाई ध्वस्त पारेका थिए भने ब्याटिङमा भारतले पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो। भारतले 37 बल फेस गर्दा जित पक्का गर्न सफल भयो। भारतका लागि इशान किशन र शुभमन गिलले ओपनिङ गरेका थिए। यी दुई नट आउट पारी खेल्दै भारतलाई च्याम्पियन बनाए। शुभन गिल 27 रनमा नट आउट रहँदा इशान किशन 23 रनमा नट आउट रहे। श्रीलंकाले 15.2 ओभरमा सबै विकेट गुमाएर 50 रन मात्रै बनाउन सक्यो। फाइनल खेलमा घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन श्रीलंकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। श्रीलंकाका लागि कुसन मेन्डिजले 17 र डुसन हेमन्थाले 13 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक रन जोड्न सकेनन्। 13 ओभरमा 8 विकेट गुमाउँदा 40 रन बनाएको श्रीलंकाले त्यसपछि पनि राम्रो प्रदर्शन गर्न सकेन। श्रीलंकालाई फाइनलमा पूरै दबावमा राख्नका लागि मोहम्मद सिराज एक्लैले 6 विकेट लिए। यसै गरी जसप्रीत बुमराहले 1 विकेट लिए। हार्दिक पाण्डेले 3 विकेट लिए। एसिया कप क्रिकेट 1984 शुरू भएको प्रतियोगिता हो। हरेक दुई दुई वर्षमा आयोजना हुने प्रतियोगितामा भारतले सर्वाधिक 8 पटक उपाधि जितेको छ। भारतले 11 फाइनल खेल्दा 3 पटक मात्रै उपविजेता भएको छ। त्यस्तै श्रीलंकाले 6 पटक उपाधि जित्दा 7 पटक उपविजेता बनेको छ। यसै गरी पाकिस्तानले 2 पटक उपाधि जित्दा 3 पटक उपविजेता बनेको छ। बंगलादेश 3 पटक उपविजेता भएको छ भने अफगानिस्तान र यस पटक सहभागी भएको नेपालले समूह चरण पार गर्न सकेनन्। भारतले पछिल्लो पटक सन् 2018 उपाधि जितेको थियो। 2022 उपाधि भने श्रीलंकाले जितेको थियो। कोविडका कारण यसअघि रोकिएकाले 2022 र 2023 लगातार एसिया कप आयोजना भएको हो।
अझै बम अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै बागमती र गण्डकी प्रदेशका थोरै भागमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, वर्षा 9.2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 94%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:50 भयो भने सूर्यास्त भरे साँझ 6:06 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाली हिन्दू महिलाहरू आज परम्परागत हरितालिका तीज पर्व मनाउँदै संयुक्त राष्ट्रसंघको 78 महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्यूयोर्कमा। मुलुकको समग्र शान्ति सुरक्षा, दैनिक उपभोग्य सामग्रीको उपलब्धता लगायतका विषयमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा सम्बद्धहरूसँग छलफल। सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत चिकित्सक बीच 6 बुँदे सहमति र जिका भाइरस फैलने आशंकामा भारतको केरला राज्यका केही स्थानमा विद्यालय तथा कार्यालयहरू बन्द। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।